कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्छिन आमाको यो साताको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म माया। कोरोना भाइरस रोग अर्थात् कोविड 19 को संक्रमण विश्वभरि फैलिएको छ। लाखौं व्यक्तिमा यसको संक्रमण भइसकेको छ। नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलदै गएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलियोस् भन्नका लागि संक्रमणबाट बस्ने उपायका बारेमा जानकारी दिने र यस सम्बन्धी तपाईँका सवाल एवं जिज्ञासाहरूलाई मेटाउने उद्देश्य सहित रेडियो कार्यक्रम लहर भन्छिन आमाको परिपूरक श्रृङ्खलाको रूपमा सचेतनामूलक रेडियो कार्यक्रम हेलो भन्छिन आमा तयार पारिएको हो। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका करिब 150 भन्दा बढी एफएम स्टेशनहरूबाट साप्ताहिक रूपमा हरेक साता यसै समयमा सुन्न सक्नुहुन्छ। सहभागी श्रोता, कार्यक्रम हेलो भन्छिन आमामा गएको साता हामीले कोरोना भाइरस रोग कोविड 19 का विषयमा तपाईँका प्रश्न तथा जिज्ञासामा विज्ञ विशेषज्ञको जवाफ अनि कोरोना भाइरस संक्रमणको शंका लागेका र संक्रमणको उपचारपछि घर फर्किएका व्यक्तिहरूप्रति तपाईँ हामी र हाम्रो समुदायको भूमिका र दायित्वका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा सेवारत डाक्टर अनुप बास्तोलाको उपयोगी सुझाव सुनेका थियौं। कार्यक्रमको पाँचौं श्रृङ्खलामा आज हामी कोरोना भाइरस संक्रमण सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा सेवारत डाक्टर शेरबहादुर पुनको जवाफ अनि लकडाउनको अहिलेको समयमा स्वास्थ्य संस्थाहरूमा के कस्ता स्वास्थ्य सेवा तथा अत्यावश्यक सेवाहरू कसरी प्रदान गरिँदै आएको छ र त्यसका लागि स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका के हो भन्ने विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका कुरा पनि सुन्नेछौ। साथमा अन्य सन्देश एवं सचेतनामूलक सामग्री पनि छन्। अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, हामी यति बेला लकडाउनको पूर्ण पालना गरी घरमा नै बसेर आफू र आफ्नो परिवारलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगिने र जोगाउने प्रयास गरिरहेका छौँ। यसरी लकडाउनमा बस्न गाह्रो पनि भएको छ, तर यो जरुरी पनि छ किनभने यसले संक्रमणको सम्भावना कम गराउँछ। कोरोना भाइरसको संक्रमणसँगै हामीले क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, आइसोलेसन, सेल्फ आइसोलेसन जस्ता विभिन्न शब्दहरू सुन्दै आएका छौँ। हामी मध्ये कतिपयलाई त यी शब्दहरू निकै नयाँ र नौला पनि छन्। कोरोना भाइरसले ल्याएका यी विविध नयाँ नयाँ तथ्य र घटनाक्रमले तपाईँ हाम्रो मनमा धेरै प्रकारका सवाल, जिज्ञासा र उत्सुकता जगाइदिएको छ। धेरै भन्दा धेरै श्रोताहरूले आफ्नो मनमा उब्जिएका तिनै उत्सुकता, जिज्ञासा तथा सवालहरू हामीलाई कार्यक्रम भन्छिन आमाको फेसबुक पेज, मेसेन्जर, एसएमएस तथा आइभीआरबाट पठाइरहनु भएको छ। त्यसैको सम्बोधनका लागि आज पनि हामी आएका हौ। यही क्रममा तपाईँ हाम्रा तिनै प्रश्न तथा जिज्ञासाहरू लिएर सहकर्मी यशोदाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सेवारत डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ। तपाईँका जिज्ञासामा डाक्टर पुनको जवाफ सुनौ अबको पालोमा।
स्वागत छ तपाईँलाई कार्यक्रम हेलो भन्छिन आमामा।
धन्यवाद।
सुरुवात गरौँ राममाया राई र पूजा सुनवारले हामीलाई फेसबुक पेजमा गर्नुभएको प्रश्नबाट। कोरोना रोगको वा संक्रमण भइहाले कति समयपछि यो रोग भएको देखा पर्दछ, यसको लक्षणहरू कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
कोरोना भाइरस जसलाई अहिले COVID-19 रोगको नामले पनि चिनिने गरिन्छ, यो सामान्यतया संक्रमण भएको 2-14 दिनमा देखिने गर्दछ र यसको प्रमुख लक्षणहरूमा उच्च ज्वरो आउनु, श्वास प्रश्वासमा समस्या आउनु र खोकी लाग्नु, पछिल्लो समयमा चाहिँ अलिक सुन्ने जुन शक्ति छ त्यसमा पनि केही कमी आउने र स्वादमा पनि त्यसमा पनि कमी आउँछ भन्ने कुरा चाहिँ थपेर आएछ, त्यो नै यसको मुख्य लक्षणहरू हो भनेर बुझ्नु पर्दछ।
अर्को प्रश्न रहेको छ नारायणी राणा, उहाँले फेसबुक मार्फत प्रश्न राख्नु भएको छ, कोरोनाको लक्षणहरू ज्वरो आउने, सुक्खा खोकी लाग्ने बाहेक अरू समस्याहरू नि देखा पर्छ भन्छन्, जस्तै हाम्रो शरीरभित्र रगत जम्ने अनि खुट्टाहरू सुन्निने भन्ने समाचारहरू फेसबुकमा पनि देखिन्छ, के यो साँच्चै हो भनेर उहाँले प्रश्न गर्नु भएको छ।
पछिल्लो समयको अनुसन्धानहरूले यो कुरालाई पनि संकेत गरेको छ अथवा यस्तो खालको नतिजाहरू प्रकाशित भइरहेको अवस्था छ, विशेष गरेर अमेरिकी जुन स्वास्थ्य कर्मीहरू छ र वैज्ञानिकहरूले यो हाम्रो शरीरमा चाहिँ रगतमा पनि यसले समस्याहरू ल्याएको छ, जसले गर्दाखेरि कोरोना संक्रमण भएर त्यसको जटिलता उत्पन्न हुने र अझ भन्नुपर्दाखेरि मृत्यु हुनुको मुख्य कारण चाहिँ अहिले यतातिर लिइरहेको अवस्था छ। अब यसको पूर्ण जानकारी आउने क्रम अहिले पनि जारी छ, तर उहाँले जुन कुरा सुन्नुभएको त्यो चाहिँ सत्यै हो, हामीले पूर्ण रूपमा भन्नको लागि चाहिँ अझ पनि केही समय कुर्नुपर्ने जस्तो चाहिँ मलाई लाग्दछ।
त्यसै गरी सुरेश निङमा लामा सोध्नुहुन्छ कि कोरोनाले धेरै निन्द्रा लाग्छ हो भनेर उहाँ सोध्नुहुन्छ।
हाम्रो लागि पनि कोरोना भाइरस पक्कै पनि नौलो नयाँ प्रजाति हो, खास गरी देखिएको पनि लगभग 3 महिना डिसेम्बरको 31 तारिक WHOमा यसको रिपोर्ट भएको देखिन्छ, त्यसले गर्दाखेरि चाहिँ यो अत्यन्तै नितान्त अलिकति फरक खालको कोरोना भाइरसकै पछिल्लो प्रजाति भएको हुनाले हामीले धेरै कुरा सिक्दैछौँ र मैले चाहिँ त्यस्तो खास पढ्न पाएको छैन अथवा अनुसन्धानमा त्यस्तो त्यसलाई चाहिँ विशेष गरेर चासोका साथ उल्लेख गरेको चाहिँ मैले पाएको छैन।
त्यसै गरी दीपक पुरीले र अमृत ढुङ्गानाले प्रश्न गर्नु भएको छ फेसबुक मार्फत नै, सेनिटाइजर भनेको के हो र यसले कोरोना भाइरसबाट बस्न कसरी सहयोग गर्दछ।
सेनिटाइजर भन्ने बित्तिकै प्रकारको लिक्विड हो जसले गर्दाखेरि भाइरसको चाहिँ निर्मूलन अथवा नष्ट पार्छ भन्ने चाहिँ, सामान्यत 60-65% भन्दा बढी अल्कोहल बेसमा बनाएको इथानोल भन्छ हामीले, भन्दा त्यो खालको आधारमा चाहिँ हामीले बनाएको केमिकल छ, त्यसलाई चाहिँ अहिले सेनिटाइजरको नामले पनि प्रयोग गर्ने गर्छौँ र त्यसले चाहिँ सामान्यतया भाइरसलाई नष्ट गर्छ अथवा निष्क्रिय गर्छ भन्ने हो।
हजुर, त्यसै गरी काजल भट्टले सोध्नुहुन्छ कोरोना भाइरस लागेको आमाले शिशुलाई दुध दिनुपर्छ कि नाइ, कि आमाको दुधबाट पनि कोरोना भाइरस सर्छ वा सर्दैन भनेर उहाँले सोध्नु भएको छ।
अब त्यसमा अब रोक्नुपर्छ भन्ने त म देख्दिनँ, तर अब यसको अनुसन्धानहरू जारी नै छ, तर अहिले त्यस्तो दुध नै नखुवाउने भन्ने त्यो खालको चाहिँ सायद गाइडलाइन्सहरूमा देखिँदैन, सायद अब छिटै यो बारेमा पनि पूर्ण रूपमा जानकारी होला, यद्यपि त्यसरी चाहिँ दुध खुवाएर सरेको भन्ने छैन, किन भन्दाखेरि धेरैभन्दा धेरै व्यक्तिहरू संक्रमित भएको छ र बच्चाहरूमा तपाईँ हामीले सुने अनुसार धेरै त्यस्तो संक्रमित भएको छैन भन्ने कुराहरू पनि आएको छ, यद्यपि फटाफट हामीले अब नवजात शिशुहरूमा पनि भएको भन्ने छ, तर त्यो दुधबाट भन्दा पनि मलाई जहाँसम्म लाग्छ स्वास्थ्य प्रश्वासकै माध्यमबाट अथवा उहाँको जुन रियालहरू छ त्यो कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट चाहिँ त्यो बच्चामा गएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, त्यसै गरी अनिसा अधिकारी लेख्नुहुन्छ कोरोना भाइरसको महामारीको यो बेलामा गर्भ जाँच र आइरन चक्की खान धेरै ढिलो भएमा आमा र बच्चाको स्वास्थ्यमा कस्तो असर पर्दछ।
पक्कै पनि अब यो एउटा नियमित प्रक्रिया हो, यो सायद मलाई जहाँसम्म लाग्छ हरेक स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराएको छ, त्यसलाई निरन्तर दिनुपर्छ, यति हो कि अब त्यो समयमा त्यो ठाउँमा अब कति बालबालिका छ त्यसलाई कसरी चाहिँ व्यवस्था गर्ने भन्ने कुरा चाहिँ अब सम्बन्धित त्यही ठाउँको जसले चाहिँ यो हेरिराख्नु भएको छ उहाँले मिलाउनु पर्ने हुन्छ र पक्कै पनि ती चिजहरू चाहिँ बालबालिका सबैको लागि चाहिँ गर्भवती महिलाहरूलाई जुन आवश्यक पर्ने जुन पौष्टिक तत्त्वहरू छ अथवा औषधहरू छ त्यो चाहिँ कुनै पनि तरिकाबाट हामीले व्यवस्था चाहिँ गर्नुपर्ने हुन्छ, होइन भनेको चाहिँ पछि उहाँहरूको स्वास्थ्यमा चाहिँ अस्वाभाविक अथवा स्वास्थ्यमा चाहिँ असर पर्न सक्छ भनेर हामीले भन्न सक्छौँ, जस्तै सपोर्टिभ जुन औषधि छ त्यसको प्रयोग नहुँदाखेरि चाहिँ बालबालिकाको जुन वृद्धि विकास छ गर्भ अवस्थामा हुने त्यसमा चाहिँ असर पर्न सक्छ, त्यो नदिँदाखेरि अवस्थामा त्यो हुन्थ्यो त्यही कारणले हामीले दिने गरेका थियौँ भने अहिले चाहिँ अब यसैलाई आधार मानेर चाहिँ त्यो छुटकारा गर्नु भएन, त्यो चाहिँ सम्बन्धित निकायले भए पनि कुनै न कुनै तरिकाबाट चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
कोरोना भाइरस रोग COVID-19 विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमामा आज हामी तपाईँ सहभागी श्रोताले भन्छिन आमाको फेसबुक पेज, मेसेन्जर तथा एसएमएस र आइभीआर मार्फत हामीलाई पठाउनु भएका प्रश्न तथा जिज्ञासामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सेवारत डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरिरहेका छौ। यो जानकारी पछि अब फेरि तपाईँका प्रश्न जिज्ञासालाई नै निरन्तरता दिउँ।
अर्को प्रश्न चाहिँ कल्पना न्यौपानीले गर्नु भएको छ। अहिले कोरोनाको सन्दर्भमा धेरै सुनिएका शब्दहरू क्वारेन्टाइन अनि त्यसपछि आइसोलेसन रहेको छ। यो आइसोलेसन र क्वारेन्टाइन बीचको फरक के हो र यी कुराहरूको अहिले नेपालमा गरिरहेको अभ्यास चाहिँ अन्तर्राष्ट्रिय अभ्यास वा मापदण्डसँग मिल्छ कि मिल्दैन भनेर उहाँले प्रश्न गर्नु भएको छ।
नेपालले पनि अन्तर्राष्ट्रिय मापदण्ड नै यो अनुसरण गर्ने हो, त्यसले गर्दाखेरि त्यो र योमा फरक हुँदैन, त्यो हामीले सबैले एकै प्रकारले गर्नुपर्ने हुन्छ। विशेष गरेर विश्व स्वास्थ्य संगठनको जुन नियम छ त्यसलाई पालना गर्ने गर्छौँ। अब रह्यो क्वारेन्टिन र आइसोलेसन के हो भन्ने कुरा छ। अब यसमा क्वारेन्टिन भनेर अब अलिकति उदाहरण दिएर हेरौँ। हामीले केही समय अगाडि भन्ने 150 बढी जुन विद्यार्थीहरू उहाँमा थिए उहाँहरूलाई उद्धार गरेर ल्याएको थियो, त्यहाँ तपाईँले हेर्नुहुन्छ भने ती संक्रमित थिएन, तर उहाँहरू जुन ठाउँमा थिए त्यो ठाउँमा अत्यधिक मात्रामा कोरोना भाइरसका संक्रमितहरू देखिएका र मृत्यु भएकाहरू भएको हुनाले उनीहरू त्यस्ता ठाउँबाट आइरहेका थिए जुन ठाउँमा चाहिँ यो भाइरसको एक्सपोजर हुने सम्भावना अत्यधिक मात्रामा थियो। फेरि पनि याद गर्नुहोला ती संक्रमितहरू चाहिँ प्रमाणित भइसकेको अवस्था थिएन, तर संक्रमण भएको 14 दिनसम्ममा यसले लक्षण देखाउन सक्ने अवस्था भएको हुनाले त्यो बिचमा नभएको र यदि केही गरी हामीले छुट्याइहालेमा पनि उहाँहरूले यसलाई हामीले इन्क्युबेसन पिरियड भन्छौँ, संक्रमण भएदेखि लक्षण देखेको अवस्थासम्मको लागि यो अवस्थामा पनि सार्दो रहेछ भन्ने कुरा योभन्दा अगाडि हामीले विभिन्न अनुसन्धानबाट पनि थाहा पाइसकेको हुनाले ती व्यक्तिहरूमा त्यो बेलामा लक्षण नदेखिँदा पनि 14 दिनभित्रमा कतै देखिन्छ कि भनेर उहाँहरूको विशेष ठाउँमा विशेष अवधिसम्म चाहिँ छुट्टै राख्ने अवस्था चाहिँ हामीले क्वारेन्टिन भन्छौँ र त्यसमा विशेष गरेर आवाजमा चाहिँ अलिकति सीमितता हुन्छ, भनेको मतलब उहाँलाई चाहिँ त्यसमा रिस्ट्रिक्सन हुन्छ र उहाँहरूले चाहिँ अरू व्यक्तिहरूसँग चाहिँ सम्पर्कमा हुँदैन। यसरी चाहिँ हामीले जुन क्वारेन्टिन छ त्यहाँ राख्छौँ र यदि केही गरी यो बिचमा कसैलाई कुनै कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भयो भने अनि उहाँलाई चाहिँ अब आएर आइसोलेसनमा लक्षौँ, त्यो भनेको चाहिँ अस्पतालमा चाहिँ विशेष एउटा कक्ष हुन्छ जहाँ चाहिँ संक्रमण पुष्टि भइसकेको अवस्थामा छुट्टै प्रकारले विशेष निगरानीमा राख्ने गरिन्छ र त्यहाँ उहाँलाई अब आवश्यकता अनुसार उपचार अथवा परामर्श दिएर र उहाँहरूको जुन संक्रमण पुष्टि भइसकेको अवस्थामा हो भने उहाँको शरीरबाट त्यो भाइरस ननिकेसम्म अथवा हाम्रो भाषामा निगेटिभ भन्छौँ त्यो नभएसम्म चाहिँ उहाँहरूले छुट्टै आइसोलेट भनेको छुट्टै अरू बिरामीहरूभन्दा छुट्टै विशेष सावधानीका साथ हामीले उहाँहरूलाई उपचार गर्ने अवस्था देखाउँ त्यस्तो हुन्छ र उहाँको शरीरबाट भाइरस निर्मूल भइसकेको अवस्था भयो भने बल्ल हामीले त्यसलाई आइसोलेसनबाट पनि छुट्टै लाग्छौँ। यसरी साथसाथै हेर्दाखेरि आइसोलेसन वार्डमा संक्रमित भइसकेको लगभग त्यस्ता व्यक्तिहरूलाई हामीले संक्रमित पुष्टि भइसकेकोलाई छुट्टै राखेर उपचार गर्ने अवस्था हो र ठाउँ हो भन्ने हो नि। अर्को चाहिँ क्वारेन्टिन भनेको चाहिँ त्यो त्यस्ता ठाउँबाट आएका छन् जुन ठाउँमा संक्रमण अत्यधिक मात्रामा फैलेको छ र उहाँको शरीरमा त्यो बेलाको लक्षण नदेखाएका पनि 14 दिनभित्र देखाउन सक्छ कि भनेर उहाँहरूलाई चाहिँ नजिकबाट अवलोकन गर्नु र उहाँको आवाजमा चाहिँ रिस्ट्रिक्सन गर्नलाई चाहिँ क्वारेन्टिन भन्छ, जुन चाहिँ यो दुवै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालले पनि अनुसरण गरेको अवस्था चाहिँ हो।
हजुर, यी त भए फेसबुक मार्फत आएका प्रश्नहरू। अब चाहिँ म एसएमएस मार्फत आएका प्रश्नहरूतर्फ लाग्न चाहन्छु। हामीलाई सुसन कुलान राईले प्रश्न गर्नु भएको छ, कोरोना भाइरस अर्थात् COVID-19 मानिसहरूमा नाक मुख आँखाको माध्यमबाट मात्रै संक्रमण हुन्छ कि अरू अङ्गहरू वा घाउ चोटबाट पनि संक्रमण हुन सक्छ भनेर प्रश्न गर्नु भएको छ।
चाखलाग्दो प्रश्न, मलाई पनि केही समय अगाडि एकजना व्यक्तिले चाहिँ मेरो खुट्टामा घाउ छ त्यहाँबाट कोरोना सर्छ कि सर्दैन भनेर प्रश्न गरेको थियो। बुझे अनुसार चाहिँ अब नाक मुख आँखाबाट नै यो बढी मात्रामा सर्ने भन्ने छ, त्यो कारणले गर्दाखेरि चाहिँ विशेष गरेर त्यसलाई नै अब हामीले ध्यानमा राखेर यो जुन हात धुने र मुखमा मास्क लगाउने त्यसैलाई आधारमा गरिएको, यद्यपि केही अनुसन्धानहरूले चाहिँ हाम्रो दिशामा पनि यो भाइरस देखिएको भन्ने छ, तर त्यो दिशामा देखेको भाइरसको कारणले गर्दाखेरि चाहिँ यो महामारी फैलेकोमा चाहिँ धेरैजना चाहिँ सहमत चाहिँ छैन, अथवा त्यो खालको प्रमाण नभएको हुनाले चाहिँ अहिलेको लागि तत्काल त्यो प्रमुख नहोला, यद्यपि त्यसको अनुसन्धान हुन बाँकी छ। त्यसलाई पूर्ण रूपमा मैले नकार्न त सक्दिनँ, दिशाबाट फेरि कोरोना भाइरस फैलिँदैन भनेर म 100% त भन्न सक्दिनँ, तर श्वास प्रश्वास नै बाट प्रमुख हो। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ हामीले विशेष जे कुरा पनि हामीले बस्ने उपायहरू गर्दाखेरि पनि त्यसैलाई मध्यनजर गरेर विभिन्न बस्ने उपायहरू चाहिँ हामीले सबैलाई भन्दै आएका छौँ र त्यही नै गर्दै आएका छन् जस्तो लाग्छ मलाई।
हजुर, हामी कुराकानीको अन्त्यमा छौँ, एउटा प्रश्न राख्न चाहन्छु। प्रिया गुरुङ र आशु अस्मिता उहाँले प्रश्न गर्नुभएको छ, अन्य विकसित देशमा कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु भएको खबर हामीले सुन्दै आएका छौं, तर हाम्रो देशमा संक्रमितहरूको उपचार भएर घर फर्किएका छन्, यो के कारणले यो सम्भव भयो भनेर उहाँले भन्नुभएको छ।
अब अहिलेको तथ्याङ्कलाई सायद आधार मान्ने हेर्ने हो भने अब लगभग 100 जना पुगिसकेको छ, यो भनेको चाहिँ भन्यो भने 15-16 जना अलिकति कडा भएर अस्पताल भर्ना हुनुपर्ने थियो भने झन्डै 5-6 जनाको मृत्यु हुनुपर्ने थियो यो अवधिसम्म, तर यसको ठिक विपरीत सबैजना सामान्य छ। यसको कारण पछाडि चाहिँ अब मैले अहिलेको लागि छोटोमा चाहिँ 2 मात्र भने, या त हाम्रो शरीरले जुन प्रतिक्रिया जनाइरहेछ त्यो ती देश जहाँ चाहिँ महामारी फैलिएर धेरै मानिसको मृत्यु भएपछि त्यो फरक छ, अथवा भाइरसको क्षमतामा केही प्रश्न गर्ने ठाउँहरू चाहिँ दिएको छ। अब यो दुवैको अनुसन्धान चाहिँ नेपालमा भएको छैन, यो 2 चाहिँ अब पक्कै पनि कुनै न कुनै त्यसको भूमिका होला, र सँगसँगै जुन हावापानी छ अथवा जुन त्यो पनि केही छ कि भन्ने एउटा अनुमान गरेको छ, सँगसँगै हाम्रो परम्परा संस्कृतिहरूमा पनि केही त्यस्तो फरक पनि छ कि भन्ने कुराहरू पनि आएको छ, तर अहिले नै यसलाई निर्केलका साथ अथवा ठोकुवा गरेर चाहिँ भन्ने अवस्था छ छैन। भाइरस आफैमा कस्तो खालको भाइरस हो यो, त्यो फरक छ कि यता र उताको फरक हो कि, अथवा हाम्रो शरीरले नै भाइरस प्रति देखाउने प्रतिक्रिया के फरक छ कि, त्यो सबै कुराहरूले एउटा अनुसन्धानको एउटा पाटो बनिरहेको अवस्था छ, र सायद पछि यो बारेमा पनि धेरै अनुसन्धान भएर जानकारी आउने छ भन्नेमा चाहिँ म ढुक्क छु।
कोरोना भाइरस रोग COVID-19 सम्बन्धित श्रोताका प्रश्न तथा जिज्ञासाहरूको समाधानका लागि हामीलाई महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा सेवारत डाक्टर शेरबहादुर पुनप्रति हामी धेरै आभारी छौँ।
तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउ गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बस्न के गर्ने?
खोक्दा हाच्छिउ गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने,
के नगर्ने,
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउँ तर सतर्क रहौँ।
सहभागी श्रोता, साप्ताहिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम हेलो भन्छिन आमामा अहिलेसम्म हामीले कोरोना भाइरसको संक्रमण सम्बन्धी तपाईँका प्रश्न तथा जिज्ञासामा विज्ञका जवाफ सुन्यौं। अहिलेको समयमा कोरोना भाइरसको संक्रमण रोक्ने उपाय भनेको लकडाउनको पूर्ण पालना गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किने र निस्किनै परे पनि आवश्यक सावधानीहरू अपनाउने, व्यक्ति व्यक्ति बीचमा भौतिक दूरी कायम राख्ने आदि हुन्। हामीले सकेसम्म घर बाहिर ननिस्किने भन्ने कुरा गरिरहँदा अत्यावश्यक तथा नियमित स्वास्थ्य सेवाका लागि घर बाहिर निस्किनै पर्ने हुन सक्छ। यस्तो अवस्थामा तपाईँ हाम्रो घर नजिक उपलब्ध स्वास्थ्य संस्थामा के कस्तो सेवा उपलब्ध छन् अनि ती सेवाहरूलाई स्वास्थ्य कर्मीहरूले कसरी निरन्तरता दिइरहनु भएको छ, अनि गर्भवती तथा सुत्केरीहरूले लिनुपर्ने नियमित स्वास्थ्य सेवालाई कसरी व्यवस्थापन गरिएको छ। यी लगायतका विषयमा सहकर्मी सरिताले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलसँग कुराकानी गर्नुभएको छ। अब सुनौ डाक्टर तारानाथ पोखरेलका कुरा। उहाँलाई हाम्रो पहिलो प्रश्न छ, कोरोना भाइरस संक्रमण र देश नै लकडाउनमा भएको अहिलेको अवस्थामा नियमित स्वास्थ्य सेवाहरू के कसरी सञ्चालन भइरहेका छन्?
नेपाल सरकारले कोविडसँग सम्बन्धित शंकास्पद बिरामीहरू देखिने खालका रोगीहरू भएको उपचारको लागि ज्वरो क्लिनिक भनेर फिभर क्लिनिक सञ्चालन गर्नु र अन्य अत्यावश्यक आकस्मिक सेवाहरूको उपचार निरन्तर दिने भनेर पहिला निर्णय गर्यो र त्यसै अनुसार सूचनाहरू पनि जारी गरेर त्यस किसिमले सेवाहरू चाहिँ विभिन्न स्वास्थ्य संस्थाहरूले सरकारी गैर सरकारी निजी स्वास्थ्य संस्थाहरूले सेवाहरू दिँदै आएका थिए भने अहिले लकडाउनले गर्दा बन्दबन्दीले गर्दा सबै बिरामीहरू आउने अवस्था पनि नभएको बिरामीहरू नआएको हुनाले धेरै जसोले दिए पनि केही स्वास्थ्य संस्थाहरूले चाहिँ दिएका छन् तर मुख्य रूपमा फिभर क्लिनिक सबैले सञ्चालन गरेका छन्। त्यसले अब आकस्मिक सेवाहरू इमर्जेन्सी सेवाहरू र अत्यावश्यक अन्य सेवाहरू चाहिँ निरन्तर रूपमा दिइराखेका छन् सबै जसोले नभए पनि है
अन्य सञ्चालित छन् यी सेवाहरू चाहिँ
WHO र नेपाल सरकारले तयार गरेको मापदण्डभित्र रहेर होइन सोसल डिस्टेन्सिङको कुराहरू डिसेन्सिटाइजन के अरे सेनिटाइजनको कुराहरू मास्क लगाउनेदेखि लिएर बिरामीहरूको र आफ्नो पनि सुरक्षा कुराहरूलाई चाहिँ मध्यनजर गर्दै यी स्वास्थ्य सेवाहरू दिइरहेका छन्।
त्यसो भए कुनै स्वास्थ्य समस्या आएमा आवश्यक उपचार सेवाको लागि चाहिँ स्वास्थ्य संस्था जान सकिन्छ?
अहिले सकिन्छ तर अब सबै सेवाहरू चाहिँ सञ्चालनमा आएका छैनन् किनभने सुरुमा स्वास्थ्य मन्त्रालयले चाहिँ अब महामारीलाई ध्यानमा राख्दै आफ्नो क्षमतालाई पनि मध्यनजर गर्दै अत्यन्त आकस्मिक सेवाहरू र फिभर क्लिनिकहरू मात्र सञ्चालन गर्ने अन्य स्वास्थ्य संस्थाहरू तत्काललाई व्यवस्थापन गर्न गाह्रो भएको कारणले गर्दा विशेष गरी पिपी उपलब्ध नभएको अवस्थामा र तालिम स्वास्थ्यकर्मीहरूलाई जानकारी तालिम विभिन्न समस्याहरूको व्यवस्थापन गर्न गाह्रो भएकोले सुरुमा चाहिँ त्यस्तो सूचना जारी गरेको हुनाले अत्यावश्यक इमर्जेन्सी आकस्मिक सेवाहरू र फिभर क्लिनिकहरू सबैले सञ्चालन गरे त्यसपछि क्रमशः अब विभिन्न स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमता उपलब्ध पिपी र स्वास्थ्यकर्मीको उपलब्धता लाई हेरेर र बिरामीहरूको आवत जावतलाई हेरेर आवश्यकतालाई हेरेर क्रमशः आकस्मिक सेवाहरू निरन्तर छन्, फिभर क्लिनिकहरू सञ्चालन भइरहेका छन्, कोभिड क्लिनिकहरू सञ्चालन भइरहेका छन्, त्यस्तै अन्य अत्यावश्यक सेवाहरू दिनुपर्ने नभई नहुने अथवा ती सेवाहरू दिएन भनेदेखि पछि स्वास्थ्यमा जोखिम असर पर्ने खालका सेवाहरू चाहिँ उपलब्ध गराइरहेको मैले बुझेको छु।
हजुर, गर्भ जाँच, सुत्केरी सेवा तथा बालबालिकाको स्वास्थ्य जाँच र उमेर अनुसारका खोपहरू पनि यथावत रूपमा सञ्चालन भइरहेका छन् त?
केही जिल्लाहरूले विशेष गरी सहरी क्षेत्रमा होइन है विशेष गरी ग्रामीण क्षेत्रमा जिल्लाहरूमा चाहिँ यी सेवाहरू पनि सञ्चालन नै रहेको पाइयो। म विशेष गरी गण्डकी प्रदेशमा म केही समय दुई तिन घन्टा बसेँ र त्यो जिल्लाहरूको पनि अनुगमन गर्दाखेरि खोप सेवाहरू कतिपय ठाउँमा पालिकाहरूले चाहिँ आफै व्यवस्थापन गरेर चलाएको पनि पाइयो तर समग्र रूपमा खोप सेवा सधैँ जसो चलेको स्थिति चाहिँ छैन र अहिले आएर नेपाल सरकारले अब अत्यावश्यक सेवाहरू जस्तै गर्भवती सेवा होइन त्यस्तै खोप सेवाहरू चाहिँ कमसे कम पनि मापदण्डलाई पालना गरेर स्वास्थ्य कर्मीहरूको सुरक्षा लगायत पिपिपीहरूको पिपीको व्यवस्था गरेर सोसल डिस्टेन्सिङ मिलाएर समय मिलाएर त्यही किसिमले विशेष परिस्थितिको व्यवस्था गरेर चलाउनु भनेर निर्देशन दिएको हुनाले क्रमशः सुरु भएका छन् यी सेवाहरू चाहिँ खोप सेवाहरू गर्भवती महिलाहरूको जाँच सेवाहरू चाहिँ सुरु भएको अवस्था छ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको अहिलेको अवस्थामा स्वास्थ्य सेवाको लागि स्वास्थ्य संस्था जाँदा चाहिँ कोरोना भाइरस संक्रमणको के कस्तो सावधानी अपनाउनु पर्दछ?
हामी सबैलाई अब लगभग थाहा पनि भइसक्यो त्यसै गरी महत्त्वपूर्ण कुरा चाहिँ सोसल डिस्टेन्सिङको कुराहरूलाई चाहिँ मापदण्डलाई पालना गर्दै र आवश्यक भनौँ न संक्रमण व्यवस्थापनको कामदेखि लिएर अन्य सेनिटाइजेसनको कुराहरू मास्कको प्रयोगहरू ग्लोभ्सको प्रयोगहरू गर्दै भिड नगरिकन समय मिलाएर सेवाहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ अन्यथा फेरि हामीले यता खोप सेवा सञ्चालन गर्ने अत्यावश्यक सेवा सञ्चालन गर्ने नियम फेरि कोभिडको चाहिँ संक्रमण बन्न सक्छ महामारी चाहिँ एकअर्कैबाट अर्कामा रोग सर्न सक्ने सम्भावना हुने हुनाले यी सबै कुराहरूलाई ध्यान दिएर सेवा सञ्चालन गर्नुपर्ने हुन्छ।
स्थानीय स्वास्थ्य संस्थामा कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारमा चाहिँ के कस्तो सेवा पाउन सकिन्छ?
स्थानीय स्वास्थ्य संस्थाहरूमा चाहिँ अहिले कोरोनाको लागि उहाँहरूले गरिराखेको काम भएको थियो शङ्कास्पद ज्वरोको बिरामीहरू जसमा चाहिँ लक्षणहरू देखिए कोभिडसँग मिल्दो जिल्दो लक्षणहरू देखिएका बिरामीहरूलाई उहाँहरूको ज्वरो परीक्षण गरिसकेपछि शङ्का लाग्यो भने उहाँहरूको स्क्रिनिङ गर्ने र अनि रेफर गर्ने कामहरू चाहिँ गरिएको छ। सम्बन्धित जुन ठाउँमा चाहिँ कोभिडको उपचारको व्यवस्था हुन्छ लेभल वान कोभिड अस्पताल भनेर भनिएको छ अथवा लेभल टू होइन लेभल टू भन्दा वनमा चाहिँ रेफर गर्ने र स्वाब सङ्ग्रहको लागि पठाउने जस्ता कामहरू चाहिँ गर्नुभएको छ। उहाँले स्क्रिनिङ गर्ने र प्रयोगशाला परीक्षणको लागि पठाउने रेफर गर्ने व्यवस्थापन गर्ने काम चाहिँ स्थानीय तहबाट भइरहेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। महिला स्वास्थ्य स्वयंसेविका चाहिँ यस कार्यमा के कस्तो सहयोग पुर्याउँदै आउनु भएको छ?
महिला स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य सेवा प्रभावमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ। हाम्रो देशमा करिब 62,000 जति स्वयं महिला स्वास्थ्य स्वयंसेविकाहरू सक्रिय रूपमा चाहिँ सहभागी भएर स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा व्यवस्थापनमा सहयोग गरिरहनु भएको छ। त्यसैले उहाँहरूको सेवा अत्यन्त महत्वपूर्ण छ। यसमा उहाँहरूको दुईवटा भूमिका हुन सक्छ। एउटा त महामारी जुन कोभिडको महामारीको नियन्त्रणको लागि होइन यसको रोकथामको लागि व्यवस्थापनको लागि पनि उहाँहरूले सहजीकरण र सहयोग गर्न सक्नुहुन्छ र गर्दै आउनु भएको छ। र त्यस्तै अन्य सेवाहरू जुन हामीले भनौँ अत्यावश्यक र आकस्मिक सेवाहरू प्राप्त गर्नको लागि सहजीकरण गर्नको लागि पनि उहाँहरूले पनि समन्वय गर्ने व्यवस्थापन गर्ने काममा ठुलो सहयोग गर्दै आउनु भएको छ र उहाँहरूले गर्नुहुन्छ र गराउनु पर्ने हुन्छ। उहाँहरूको यो सेवा चाहिँ हामीले सकेसम्म लिनुपर्ने अवस्था हो।
हजुर, आजको लागि मेरो अन्तिम प्रश्न, हालको विषम परिस्थितिमा जनताको सेवाको लागि अहोरात्र खटिनु भएका स्वास्थ्य कर्मीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?
वास्तवमा स्वास्थ्य कर्मीहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ अघि पछि पनि र विशेष गरी यो कोरोनाको महामारी नियन्त्रणको लागि यसको रोकथाम उपचार पहिचानमा को लागि चाहिँ फ्रन्ट लाइनमा अग्रपङ्क्तिमा रहेर सेवा गर्नुहुने स्वास्थ्य कर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। उहाँहरूलाई हामीले हाम्रो सरकारले हामी समुदायले हामी नागरिकले सबैले हामी परिवारले चाहिँ उहाँहरूलाई सम्मान र प्रोत्साहन पनि व्यक्त गर्नुपर्छ र उहाँहरूलाई विशेष गरी पेसागत सुरक्षाको व्यवस्था मिलाउनुपर्छ जसले गर्दाखेरि उहाँहरूको आफ्नो स्वास्थ्य जोखिममा रहेछ त्यसलाई त्यसबाट बचाउनको लागि स्वास्थ्य सुरक्षा सामग्रीहरूको व्यवस्थापन गर्ने उहाँहरूलाई विशेष परिस्थितिमा काम गरेको हुनाले बस्ने र खानेको व्यवस्था पनि मिलाइदिनुपर्ने हुन्छ। त्यस्तै फ्रन्ट लाइनमा बसेर अग्रपन्थीमा बसेर काम गर्ने स्वास्थ्य कर्मीहरूलाई स्वास्थ्य सेवा प्रदायकहरूलाई जोखिम भत्ता लगायत अन्य प्रोत्साहन भत्ताहरूको व्यवस्था गर्दै उहाँहरूलाई जहिले पनि सम्मान प्रोत्साहन हामीले व्यक्त गरिराख्नुपर्ने हुन्छ हाम्रो दायित्व हुनाले।
महत्त्वपूर्ण जानकारीका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलप्रति हामी धेरै आभारी छौँ। उहाँले भन्नुभए जस्तै कोरोना भाइरस संक्रमितको उपचारमा खटिनेसँगै अहिलेको अप्ठ्यारो परिस्थितिमा पनि गर्भवती सुत्केरी लगायत तपाईँ हामी आम नागरिकलाई नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरी हाम्रो जीवन रक्षाका लागि अहोरात्र खटिरहनु भएका समस्त स्वास्थ्य कर्मीप्रति हामी पनि धेरै आभारी र कृतज्ञ छौँ। सहभागी श्रोता, तपाईँका मनमा पनि कोरोना भाइरस रोग अर्थात् COVID-19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँका प्रश्न तथा जिज्ञासा सोध्ने माध्यम र तरिकाको बारेमा यो छोटो जानकारी सुनौ।
कोरोना भाइरस रोग COVID-19 का बारेमा तपाईँका मनमा कुनै पनि प्रश्न वा जिज्ञासा छन् भने हामीलाई अहिले नै सोध्नुहोस्। प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्सिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले SMS गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। SMS गर्नको लागि मोबाइलमा BAN टाइप गरी एक स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 3-7171 पठाउनुहोस्। तपाईँका प्रश्न जिज्ञासा लिनको लागि यी सबै माध्यमहरू 24 घण्टा उपलब्ध छन्। तपाईँलाई सजिलो हुने कुनै पनि माध्यमबाट हामीलाई आफ्नो प्रश्न जिज्ञासा पठाउनुहोस् है। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सीनामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ। प्रस्तुत कार्यक्रम हेलो भन्सीनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सु आहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
सहभागी श्रोता, आज दिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँका लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौँ, लकडाउनको पूर्ण पालना गरौँ, एक अर्कासँग सामाजिक दूरी कायम गरौँ र व्यक्तिगत सरसफाइमा ध्यान दिऊ अनि सुरक्षित अनि स्वस्थ व्यवहार अपनाऊ। यति भन्दै कोरोना भाइरस रोग अर्थात् कोभिड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्छिन आमाको आजको श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू सरिता, यशोदा, पवन, सतीश, सुशीला, दिनेश, रमेश र उपेन्द्र सहित म माया पनि बिदा माग्छु। नमस्कार। भन्छिनामा परिवारको स्वास्थ्यका लागि।